नयाँ वर्ष 2074 साल सुरु, चुनावको घोषणा र लोडसेडिङको कटौती 2073 सालको मुख्य उपलब्धि,
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण सामग्री 2-3 दिनभित्रै जिल्ला स्थित सम्पूर्ण निर्वाचन कार्यालयमा पुग्ने निर्वाचन आयुक्त शाहको भनाई, 7 प्रदेशमा एकै चरणमा चुनाव हुने दावी,
सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई,
र धनगढी प्रिमियर लिगमा कञ्चनपुरको पहिलो जित, विराटनगरले अत्तरियालाई हरायो, आइपिएल कोलकाता शीर्ष स्थानमा उक्लियो, पन्जाब 8 विकेटले पराजित। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
नयाँ वर्ष 2074 सालको सबैलाई शुभकामना दिँदै सुरु गरौं अब खबर विस्तारमा। गैरातीबाट 2073 साल विदा भएर नयाँ वर्ष 2074 सुरु भएको छ। नयाँ वर्षको शुभकामना साटासाट गर्ने, परिवार साथीभाइ जम्मा भएर रमाइलो गर्ने तथा आपसमा सुख शान्ति र समृद्धिको कामना गर्ने गरिन्छ। यस्तै मठ मन्दिरमा गई पूजाआजा गर्ने, मिठा मिठा परिकार खाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने गरिन्छ। यसै अवसरमा नराम्रा काम नगर्ने, प्रतिबद्ध जनाउनुका साथै नयाँ कामको थालनी गर्ने, घोषणा समेत गर्ने चलन रहेको छ। पछिल्लो समय सामाजिक सञ्जाल मार्फत शुभकामना साटासाट गर्ने चलन पनि बढेको छ।
निर्वाचन आयुक्त सुधीर कुमार शाहले स्थानीय निर्वाचनसँग सम्बन्धित सम्पूर्ण सामग्री जिल्ला स्थित सम्पूर्ण निर्वाचन कार्यालयमा 2-3 दिनभित्रै उपलब्ध गराउने बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा उहाँले निर्वाचनको तयारीका लागि 120 दिनको समय आवश्यक पर्ने भए पनि थोरै समयमा धेरै काम पूरा गर्नुपर्दा सबै सामग्री सबै निर्वाचन कार्यालयमा पठाउन ढिलाइ भएको बताउनुभयो।
निर्वाचनसँग सम्बन्धित जति पनि सामग्रीहरू तयार भएको छ त्यो 2-3 दिनभित्रै प्रत्येक निर्वाचन कार्यालयमा प्राप्त हुन्छ र वेबसाइटको सम्बन्धमा म चेक गर्छु किन ऐनहरू राखिएन। साँच्चीकै भन्ने हो भने निर्वाचनको तयारीको लागि 120 दिन चाहिँ निश्चित रूपमा चाहिँ आवश्यक छ। तर अब हाम्रो देशको राष्ट्रिय राजनीतिको जटिलताले गर्दा 83 दिन बाँकी हुँदाखेरि मात्रै चाहिने निर्वाचनको घोषणा हो र समयको चाप, थोरै समयमा धेरै काम गर्नुपर्ने त्यो बाध्यताले गर्दा हामीले समयमै यी सामग्री पुर्याउन नसकेको। यदि 120 दिन अगाडि निर्वाचनको मिति घोषणा भएको भए हामीले धेरै पहिले यहाँ चाहिँ जिल्ला जिल्लामा हामीले सामग्रीहरू पुर्याइ सक्ने थियौँ।
शाहले सातवटै प्रदेशमा तोकेकै मितिमा एकै चरणमा एकै समयमा स्थानीय तहको चुनाव हुने ठोकुवा पनि गर्नुभएको छ।
चुनाव तोकिएको मितिमा निश्चित रूपमा सम्पन्न हुन्छ भन्ने चाहिँ आधिकारिक भनाइ चाहिँ निर्वाचन आयोगको हो, सरकारको होइन। त्यो यहाँलाई म स्पष्ट पार्न चाहन्छु। म आयोगको तर्फबाट यहाँहरूलाई के कुरामा विश्वस्त पार्न चाहन्छु भने निर्वाचन एकै चरणमा एकै दिनमा तोकिएको मितिमा सम्पूर्ण देशभरि 7 प्रदेशमा सम्पन्न हुन्छ।
मुख्य निर्वाचन अधिकृत र अधिकृतको प्रशिक्षणको सिलसिलामा सुर्खेतमा आउनुभएका शाहले 2 नम्बर प्रदेशको स्थिति सहज नभएको तर सुरक्षा व्यवस्थाका दृष्टिले हेर्दा नियन्त्रणभित्र रहेको बताउनु भएको छ। गृह मन्त्रालयले सुरक्षा व्यवस्थाको तर्जमा गरेको भन्दै स्थानीय तहको चुनावमा 4 सुरक्षा निकाय खटाइने र 2 नम्बर प्रदेशमा व्यापक मात्रामा सुरक्षा व्यवस्था गरिने बताउनुभयो।
2 नम्बर प्रदेशको स्थिति सहज चाहिँ छैन, त्यो निर्वाचन आयोगले पनि महसुस गरेको छ। तर सुरक्षा व्यवस्थापनको दृष्टिले हेर्दा त्यो नियन्त्रणभित्रै छ, म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। र गृह मन्त्रालयले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा योजना तर्जुमा गरिसकेको छ निर्वाचन आयोगसँगको पटक पटकको परामर्श सल्लाह र छलफलको आधारमा। कार्य योजना पनि सम्पन्न भइसकेको छ। 5 क्षेत्रमा चाहिँ क्षेत्रीय सुरक्षा सम्मेलनहरू आयोजना गर्दैछ र वैशाख 8 गतेसम्म 5 क्षेत्रको सुरक्षा सम्मेलनहरू सम्पन्न भइसक्ने अवस्था छ। यो क्षेत्रको सुरक्षा स्थितिको ब्रिफिङ मैले लिएँ र आवश्यक दिनुपर्ने निर्देशनहरू मैले दिइसकेको छु।
उहाँले निर्वाचन आयोगमा एउटा संयन्त्र वैशाख 3 गते ज्वाइन्ट इलेक्सन अपरेसन कमाण्ड स्थापना हुने भन्दै प्रत्येक जिल्लामा पनि स्थापना हुने बताउनु भएको छ। स्थानीय तहको चुनावमा निर्वाचन आचार संहिता देशव्यापी रूपमा पूर्ण रूपमा कडाईका साथ पालना गर्ने बताउँदै त्यसका लागि सबै राजनैतिक दल लगायत सबै सरकारवाला निकायले साथ दिनुपर्ने बताउनुभयो।
निर्वाचन आयोगमा एउटा जेईओसी भन्ने संयन्त्र चाहिँ वैशाख 3 गते स्थापना हुन्छ, जोइन्ट इलेक्सन अपरेसन कमान्ड। र त्यसमा चारवटै सुरक्षा निकायको एसएसपी स्तरको प्रतिनिधि रहन्छन् र त्यसको नेतृत्व सहसचिव स्तरको कर्मचारीले गर्छ। र त्यस्तै जिल्लाहरूमा पनि, प्रत्येक जिल्लाहरूमा पनि सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जेईओसीको स्थापना हुन्छ र त्यो क्रियाशील हुन्छ। त्यसैले उपलब्ध भएसम्मको संयन्त्र स्रोत साधन र सूचनाहरूको आधारमा आचार संहिताको पूर्ण पालना गराउन निर्वाचन आयोग क्रियाशील रहन्छ।
उहाँले वैशाख 3 गते जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्ने बताउँदै 12 गतेसम्म गाउँपालिका र नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय पनि खुल्ने बताउनु भएको छ। मतदाता नामावली र मतदाता परिचय पत्र समयमा नै प्राप्त हुने भन्दै मतदान अधिकृतले 4-5 दिन पहिले नै पुगेर वितरण गर्ने बताउनु भएको छ।
गए राती 12 बजेबाट वर्ष 2073 विदा भएर नयाँ वर्ष 2074 साल सुरु भएको छ। वर्ष 2073 मुलुकको आर्थिक विकास र समृद्धिका लागि केही आशा जगाएको विज्ञहरूले बताएका छन्। यो वर्ष मुख्य बालीका रूपमा रहेको धानको उत्पादन हालसम्मकै उच्च 52 लाख टन भएको छ भने सरकारी लक्ष्य अनुसार नै 6.5% आर्थिक वृद्धि हासिल भए पनि यो 2050-51 पछिकै उच्च रहेको जनाएको छ। गत वर्ष 2.33 अर्ब वैदेशिक लगानी भित्रिएकोमा चालु आर्थिक वर्षको 8 महिनामा 8.35 अर्ब रुपियाँ वैदेशिक लगानी भित्रिएको छ। यस्तै ऊर्जाका क्षेत्रमा निकै उपलब्धि मानिएको छ। यो वर्षलाई लोडसेडिङ अन्त्यको घोषणा, स्थानीय निर्वाचनको घोषणा लगायत वर्ष 2073को उपलब्धि मानिएको छ। 2073मा भएका महत्त्वपूर्ण घटनाक्रमबारे थप विवरण सुनौ सहकर्मी दीपा कोइरालाबाट।
वर्ष 2073 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध सत्ता साझेदार माओवादी केन्द्रका सांसदले तत्कालीन प्रतिपक्षी नेपाली काँग्रेससँग मिलेर दर्ता गरेको अविश्वासको प्रस्ताव चर्चाको विषय बन्यो। ओली सरकारले बजेट मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि सत्ता साझेदार माओवादीले बीचैमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता गर्यो। ओलीले अविश्वासको प्रस्तावमा संसदमा दर्ता हुनु अघि नै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो। संसदको पहिलो दल नेपाली काँग्रेसको समर्थनमा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक मुलुकको प्रधानमन्त्री बन्नुभयो। संविधान अस्वीकार गरेको भनेका मधेस केन्द्रित दलहरू दाहाललाई भोट हाल्न संसदमा आए पनि वर्षको अन्त्यतिर 3 बुधे सहमति अनुसार सरकारले कार्यान्वयन नगरेको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव 2073को सर्वाधिक महत्वपूर्ण घटना भयो। पदीय दुरुपयोग गरेको, क्षेत्राधिकार नागेको, प्रतिशोध साँधेको लगायतका आरोप लगाउँदै लोकमान विरुद्ध एमाले र माओवादीले कार्तिक 3 महाअभियोग प्रस्ताव दर्ता गरे। दलहरूले महाअभियोग पारित गर्न आलटाल गरिरहेको समयमा सर्वोच्च अदालतले नियुक्तिका लागि लोकमानको योग्यता नपुगेको ठहर गरेपछि उहाँको नियुक्ति स्वत बदर भयो। यस्तै यो वर्ष लोड सेडिङमा भएको कटौती पनि निकै चर्चामा रहेको छ। केही वर्षदेखि नेपालको मुख्य समस्या बनेको लोड सेडिङ अन्त्य 2073को एउटा उपलब्धि भएको छ। सरकारले प्रदेश नम्बर 5 तराई र पहाड अलग्याउने गरी संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि मङ्सिरदेखि चैतसम्म यसैको सेरोफेरोमा राजनीतिको चक्र घुम्यो। तराई र पहाड अलग गर्न खोजिएको भन्दै पश्चिमका जिल्लाहरूमा आन्दोलन भयो भने संशोधन विधेयकको विरोध गर्दै विपक्षी एमाले संसद चल्न दिएन। अन्तत सरकारले यो संशोधन विधेयक फिर्ता लिएर वर्षको अन्त्यतिर नयाँ विधेयक दर्ता गरे पनि यसलाई मधेसी मोर्चाले नमान्ने बताएको छ। यो वर्ष रापरपा नेपाल र रापरपाको एकता अर्थपूर्ण ढंगले भयो। असोज महिनामा गर्ने भनिएको एकता अन्तिम समयमा आएर स्थगित भए पनि फागुनमा रापरपाको एकता भयो। झण्डै 2 दशकदेखि हुन नसकेको स्थानीय तहको मिति घोषणा यस वर्षको महत्वपूर्ण राजनीतिक घटनाक्रम बन्यो। सरकारले 2074 वैशाख 31 गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको छ। आन्दोलनरत मधेसी मोर्चा लगायतका दलले भने वैशाख 31 गतेको निर्वाचनमा भाग नलिने बताउँदै आएका छन्। 2073 सालमा भारतीय पक्षबाट नेपाली माथि हुने गरेका ज्याजतीका घटना कम भएनन्। फागुन महिनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट कञ्चनपुरमा गोविन्द गौतमको ज्यान गयो भने साउन महिनामा सप्तरीको तिलाठीमा भारतीयले नेपाली माथि आक्रमण गरे। नेपालका सर्वाधिक लोकप्रिय दुई खेल फुटबल र क्रिकेट वर्ष 2073 नेपाली खेलकुदको घाम छायाका रूपमा रहेका छन्। वर्ष 2073 नेपाली फुटबलका लागि उल्लेख्य रह्यो भने क्रिकेटका लागि निराशाजनक। घरेलु फुटबल फुटबलको अवस्था सन्तोषजनक नरहे पनि अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक एसियाली स्तरको उपाधि भित्राउने क्रममा एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल भयो। लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने फिफा वरियतामा अन्तिमतिर रहेका मुलुकका टोलीहरूबीच एएफसीले प्रतियोगिताको आयोजना गरेको थियो। गत कार्तिक 20 30 गतेसम्म मलेसियामा भएको प्रतियोगिताको उपाधि नेपालले मकाउलाई 1-0 हराउँदै हात पार्यो। नेपालले यस वर्ष खेलका 7 अन्तर्राष्ट्रिय खेलमा 4 खेलमा जित, 2 खेलमा बराबरी र 1 खेलमा पराजयको नतिजा निकाल्यो। अर्को महत्वपूर्ण खेल क्रिकेटका लागि भने वर्ष 2073 बिर्सन लायक वर्षको रूपमा रहेको छ। वर्षको सुरुमै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले अन्तर्राष्ट्रिय विवाद र सरकारी हस्तक्षेपलाई कारण बनाउँदै आफ्नो 28 वर्ष पुरानो सदस्य संस्था नेपाल क्रिकेट संज्ञानलाई यसै वर्षको सुरुवातमा निलम्बन गर्ने निर्णय गर्यो। यो वर्ष आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत 4th and 5th चरणका खेलहरू सम्पन्न भयो। 4th चरणमा गत साउन 29 and 30 दुई खेल खेलेकोमा नेपालले 1 जित र 1 पराजयको नतिजा निकालेको थियो। त्यस्तै 5th चरणमा नेपालले गत फागुन 28 and 30 गते किर्तिपुर मैदानमा केन्या विरुद्ध खेल्यो र यसमा पनि 1 खेलमा जित र 1 पराजित भयो। सन् 2019 इङ्ल्यान्डमा हुने एक दिवसीय विश्वकप छनौटको शुरूवाती खुड्किलो मानिएको यस प्रतियोगितामा नेपाल 6th स्थानमा रहेको छ। 10 खेलबाट 4 जित र 6 हारको साथ 10 अङ्क जोडेको नेपाल प्रतियोगितामा 2 चरणका खेल बाँकी रहँदा विश्वकपमा छनौट हुने सम्भावना निकै कमजोर बनेको छ। नेपालले हङकङ र युएईसँगका 2 खेल जित्नुपर्ने बाध्यताका साथै अरू खेलको नतिजामा समेत भर पर्नुपर्ने भएको छ।
नेपाल दलित संघ सुर्खेतले स्थानीय निर्वाचनमा दलितहरूलाई पहिलो प्राथमिकतामा राखेर समान प्रतिनिधित्व गराउन माग गर्दै नेपाली कंग्रेस सुर्खेतमा ज्ञापन पत्र बुझाएको छ। सुर्खेतमा 25% भन्दा पनि धेरै दलितको जनसंख्या रहेको उल्लेख गर्दै सबै दलितहरूलाई पनि सम्मानजनक पदको व्यवस्था गरिदिन माग गरेका छन्। स्थानीय जननिर्वाचितहरूले स्थानीय स्तरको कानून निर्माण गर्ने भएकाले दलितहरूको हक अधिकारको लागि पनि दलितहरूलाई प्राथमिकताका साथ प्रतिनिधित्व गराउन माग गरेका छन्। ज्ञापन पत्र बुझाउँदै नेपाल दलित संघ सुर्खेतका अध्यक्ष भीमबहादुर शाही परियारले दलितहरूका हक अधिकार स्थापित गराउन आरक्षण बाहेकका सिटमा दलितको संख्या धेरै गराउनु पर्ने माग गर्नुभएको छ। उहाँले कंग्रेसको नेतृत्वमा दलितहरूको राम्रो काम भएको चर्चा गर्दै वडा गाउँपालिका नगरपालिकामा हुने निर्वाचनमा दलितहरूको प्रतिनिधित्व सम्मानजनक गराउन आग्रह गर्नुभएको छ। ज्ञापन पत्र बुझ्दै नेपाली कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सबैलाई प्रतिनिधित्व हुने गरी उम्मेद्वार छनौट गरिने बताउनुभयो। उहाँले चुनाव नजिकै गरेको भन्ने हुँदा गाउँ गाउँमा खट्न पार्टी नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ। यस्तै दलित संघ सुर्खेतले क्षेत्र नम्बर 2 क्षेत्रीय सभापति नारायण कोइरालालाई पनि ज्ञापन पत्र बुझाएको छ। संघले सुर्खेतका 3 क्षेत्रमा ज्ञापन पत्र बुझाउने जनाएको छ।
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय आउने वातावरण बनाउने सुर्खेतका संस्थागत र सामुदायिक विद्यालयहरूले प्रतिबद्धता जनाएका छन्। सुर्खेतवासीको साझा शैक्षिक इच्छा, बालमैत्री वातावरणमा सर्वसुलभ र गुणस्तरीय शिक्षा भन्ने मूल नारासहित वैशाख 3 8 गतेसम्म सघन भर्ना अभियान सञ्चालन गर्ने जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला शिक्षा कार्यालय सुर्खेतले गरेको विद्यार्थी भर्ना अभियान विषय अन्तर्क्रियामा जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले अबको भर्ना अभियानले भर्ना हुन आउने बालबालिकालाई विद्यालयले सिकाउने, टिकाउने र बिकाउने गराउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले 2072 जेठ 25 गते सुर्खेतलाई अनिवार्य निशुल्क आधारभूत शिक्षा घोषणाका क्रममा 5-12 वर्षसम्मका 171 बालबालिका विद्यालय बाहिर रहेकोमा ती सबै बालबालिकालाई विद्यालयसम्म ल्याउन पहल गरिएको बताउनु भएको छ। कार्यक्रममा विभिन्न विद्यालय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
सरकारले उठाउने पर्ने बेरुजु रकम बढेर 3,96,25,61,00,00 पुगेको छ। महालेखा परीक्षकको 54 वार्षिक प्रतिवेदनले सरकारले कारवाही गरी असुल गर्नुपर्ने बेरुजु रकम गत वर्षको तुलनामा 68 अर्ब रुपियाँले बढेको जनाएको छ। यो वर्ष असुल गर्नुपर्ने रकमको प्रतिशत 42.5% रहेको महाशाखाले जनाएको छ। यस्तै नियमित गर्नुपर्ने अन्तर्गत 31 र प्रमाण कागज पेश नभएको 22% देखिएको छ। कार्यवाहक महालेखा परीक्षक सुखदेव भट्टराईले उठाउनुपर्ने बेरुजु रकम यो वर्ष 3,96,25,61,00,00,00 पुगेको बताउनुभयो। गत वर्ष यो रकम 3,28,38,00,00,00 रहेको थियो। उहाँले कुल 3,944 सरकारी निकायको लेखा परीक्षण भएको बताउनु भएको छ।
संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध तथा श्रम समितिले अन्तरिम आदेशबाट खुलेका म्यान पावरको काम कारवाही तत्काल रोकी पुनरावलोकनको लागि अदालत जान श्रम मन्त्रालयले निर्देशन दिएको छ। समितिको बैठकले वैदेशिक रोजगार व्यवसायले व्यवस्थापन गर्न नसकेको अवस्थामा व्यवसायसँगै मिलेर म्यान पावर दर्ता गर्न थालेको भन्दै पुनरावलोकनको लागि अदालत जान निर्देशन दिएको हो। 2067 असोज 11 गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले म्यान पावर व्यवसायको अनुगमन गर्ने प्रभावकारी संयन्त्र नभएको भन्दै नयाँ दर्तामा रोक लगाए पनि व्यवसायहरू अदालत गएका थिए। अदालतले संस्था दर्ताको लागि अन्तरिम आदेश दिएकै भरमा वैदेशिक रोजगार विभागले धमाधम नयाँ दर्ता गर्न थालेको हो। सरकारले बन्द गरे पनि अदालतको आदेशमा 111 म्यान पावर दर्ता भइसकेका छन्। सांसदहरूले अन्तरिम आदेश विरुद्ध पुनरावलोकन गर्ने ठाउँ भए पनि विभाग व्यवसायसँग मिलेर म्यान पावर दर्ता गर्न थालेको बताएका छन्। वैदेशिक रोजगार विभाग र कम्पनी रजिस्ट्रार कार्यालयले पनि पहिला इजाजतको लागि सहमति दिने, दर्ता गर्ने र दर्ताको प्रमाणपत्र रोकेपछि व्यवसायहरू अदालत गएका हुन्। समितिले वैदेशिक रोजगार ऐनको मसौदालाई समितिमा पठाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन समेत दिएको छ। सरकारले आन्दोलन छोडेर सहमतिमा आउनु र तिनै तहको निर्वाचनलाई सफल बनाउन मधेसी मोर्चामा आबद्ध दलहरूलाई आह्वान गरेको छ। संघीयता, गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता लगायतका उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अनिवार्य भएको भन्दै सरकारले आन्दोलन छाडेर सहमतिमा आउन आह्वान गरेको हो। मधेसी मोर्चाले संविधान संशोधन पनि नस्वीकार्ने र निर्वाचनमा पनि भाग नलिने निर्णय गरे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूलाई टेलिफोन गरेर वार्तामा आउन आग्रह गर्नुभएको हो।
स्वास्थ्य मन्त्रालयले म स्वास्थ्य मेरो देश स्वस्थ भन्ने नाराका साथ वर्षभरि अभियान सञ्चालन गर्ने भएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री गगन थापाले सुर्ती तथा चिनीजन्य पदार्थ, मद्यपान, धुम्रपान लगायतको न्यूनीकरण तथा वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले 2074 अभियान सञ्चालन हुने बताउनु भएको छ। नयाँ वर्ष 2074 पहिलो दिन आज राजधानीको दशरथ रंगशालाबाट दौड आयोजना गरी अभियान शुरू गरिने उहाँको भनाइ छ। कुनै पनि व्यक्ति र परिवार स्वस्थ रहनका लागि व्यक्तिगत सचेतना र प्रतिबद्धता जरुरी रहेको भन्दै मन्त्री थापाले स्वास्थ्य अभियानको उद्देश्य जनचेतना विस्तार गर्नु भएको बताइएको छ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री पदकबाट सम्मानित गरेको छ। नयाँ दिल्लीमा भएको कार्यक्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणब मुखर्जीले पद्मश्री पदकबाट सम्मानित गर्नुभएको हो। महिला वेशभूषण रोकथाम तथा उद्धारका क्षेत्रमा गरेको उल्लेख्य योगदानको कदर गर्दै भारतले उहाँलाई पद्मश्री पदकबाट सम्मानित गरेको हो।
फेरी खबरमा अब लाग्यो एउटा विदेशको खबरतर्फ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा भएको नागरिकको नरहत्या रोक्न ढिलाइ भइसकेको भन्दै तत्काल गृहयुद्ध अन्त्य गर्नुपर्ने बताउनु भएको छ। गत हप्ता सिरियाली शासक बसर अल असादले रासायनिक आक्रमण गरी आफ्नै देशका नागरिकको आम हत्या गरेपछि अन्तर्राष्ट्रिय जगतमा आलोचना भइरहेको छ। रासायनिक आक्रमण प्रति रुसी प्रतिक्रियालाई निकै निराशाजनक भन्दै ट्रम्पले सिरियामा मिसाइल आक्रमणको निर्णय सही रहेको जिकिर पनि गर्नुभएको छ। नेटोको महासचिवसँगको संयुक्त प्रेस सम्मेलनमा उहाँले नेटो प्रासंगिकता नसकिएको भन्दै आफ्नो पुरानो अडान छोड्नु भएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सगरमाथा धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा विराटनगर किङ्सले सीवाईसी अत्तोरियालाई 8 विकेटले पराजित गरेको छ। एएफसी क्रिकेट मैदान धनगढीमा 93 रनको सहज लक्ष्य विराटनगर किङ्सले 11.5 ओभरमा पूरा गरेको हो। टसजितेर पहिला ब्याटिङ गरेको सीवाईसी अत्तोरियाले पूरा ओभर खेली सबै विकेट गुमाउँदै 92 रन बनाएको हो। यस्तै कञ्चनपुर आइकोनिकले पहिलो जित दर्ता गर्ने क्रममा टिम चौराहा धनगढीलाई 11 रनले पाखा लगाएको छ। 106 रनको लक्ष्य पछ्याउने क्रममा 17.4 ओभरमा टिम चौराहा धनगढी 94 रन बनाउँदै अल आउट भएपछि कञ्चनपुरले जित निकालेको हो। 3 खेल खेलेको कञ्चनपुरको आइकोनिक को यो पहिलो जित हो भने टिम चौराहा धनगढीको लगातार दोस्रो हार रहेको हो। टस जितेर ब्याटिङमा आएको कञ्चनपुर आइकोनिकले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 105 रन बनाएको हो।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले किङ्स इलेभेन पञ्जाबलाई 8 विकेटले हराएको छ। 171 रनको लक्ष्य कोलकाताले 16 ओभर 3 बलमा 2 विकेट जाँदा भेटाएको हो। कप्तान गौतम गम्भीरले 49 बलमा 72 रन बनाउँदै कोलकातालाई जित दिलाउनुभयो। गम्भीरको आइपिएलमा यो 33 अर्धशतक हो। जीसँगै कोलकाता अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै सुनिल नारायणले 18 बलमा 37 रन बनाउनुभयो। रविन उत्पाले 16 बलमा 26 रन, साथै मनिष पाण्डेले 16 बलमा 25 रन बनाउनुभयो। पञ्जाबका वरुण आरुण र अक्षर पटेलले 1-1 विकेट लिनुभयो। इडन गार्डेन्सको मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित 20 ओभरमा 9 विकेट जाँदा 170 रन बनाएको थियो। पञ्जाबका हसिम अमलाले 27 बलमा 25 रन, मनन भोराले 19 बलमा 28 रन, ग्यालेन म्याक्सवेलले 14 बलमा 25 रन, त्यसै गरी डेभिड मिलरले 19 बलमा 28 रन, हरदिमन शाहले 17 बलमा 25 रन बनाउनु भएको थियो। कोलकाताका उमेश यादवले 4, क्रिक्स वेक्सले 2, साथै अनिल नारायण, पियुष चावला र कोलिन डे ग्यान्डोनले 1-1 विकेट लिनुभयो। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नयाँ वर्ष 2074 साल सुरु, चुनावको घोषणा र लोड सेडिङको कटौती 2073 सालको मुख्य उपलब्धि।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण सामग्री 2-3 दिनभित्रै जिल्ला स्थित सम्पूर्ण निर्वाचन कार्यालयमा पुग्ने निर्वाचन आयुक्त शाहको भनाई। 7 वटै प्रदेशमा एकै चरणमा चुनाव हुने दावी।
सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
र धनगढी प्रिमियर लिगमा कञ्चनपुरको पहिलो जित, विराटनगरले अत्रियालाई हरायो। आइपिएलमा कोलकाता शीर्ष स्थानमा उक्लियो, पञ्जाब 8 विकेटले पराजित। हवस् त यसलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।